यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। परिवर्तनका पक्षमा खुलेर विचार राख्न बुद्धिजीवीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। संसदको चालू अधिवेशनबाटै संघीय निजामती सेवा ऐन पारित हुने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको भनाई। खानी तथा खनिज पदार्थको उत्खनन सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई संसदीय समितिको निर्देशन। र अत्यधिक गर्मीका कारण हज यात्राका क्रममा यस वर्ष मक्कामा 98 भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयद्वारा जानकारी।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धिजीवीहरूलाई परिवर्तनका पक्षमा खुलेर बोल्न लेख्न आग्रह गर्नुभएको छ। नेपाल बुद्धिजीवी संगठनको 6ठौं राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवीहरूको निर्णायक भूमिका हुने भएकाले परिवर्तनको पक्षमा बोल्न कुनै अप्ठ्यारो नमान्न आग्रह गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले सृजनात्मक र सकारात्मक सोच सहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताउनुभयो। क्रान्तिपछि भएका महत्वपूर्ण कामहरूलाई नजर अन्दाज गरेर परिवर्तन विरोधी भाष्य निर्माण गर्न खोजिएको भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ़ संकल्पित भएर लागेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनु भएको छ। विश्व योग दिवस 2024 अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। योग नेपालको आम जीवन पद्धति एवं अमूल्य निधि भएको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपालले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
योग नेपालकै अमूल्य निधि हो। प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि पनि हो। योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि पनि नेपाल विश्वकै मूल गन्तव्य स्थल हो। नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावना भएको देश पनि हो। तसर्थ हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्ने आवश्यकता छ।
योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवन पद्धति भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताउनुभयो। कार्यक्रममा अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिका अध्यक्ष एवं शिक्षा मन्त्री सुमना श्रेष्ठले योग स्वस्थकर जीवनयापनका लागि उपयोगी रहेको बताउनुभयो। उप प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापनाको उद्देश्यमा र गन्तव्यमा आफूहरू स्पष्ट रहेको बताउनु भएको छ। पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले पार्टीको वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गरेर पार्टी स्थापनाको उद्देश्य पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पार्टी स्थापनाको 2 वर्षको यात्रा चुनौतीविहीन नभए पनि संसद र सरकार मार्फत सबैको ध्यान तान्न सफल भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना दिवसका अवसरमा आज पार्टीको केन्द्रीय कार्यालय वनस्थली चमतीमा चियापान समारोहको आयोजना गरेको थियो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सांस्कृतिक रूपान्तरण संविधान र कानूनले गरेका व्यवस्थालाई कार्यान्वयन गर्नका निम्ति चलचित्र क्षेत्र प्रभावकारी माध्यम भएको बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आज राष्ट्रिय बाल चलचित्र महोत्सव 2081 उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले चलचित्र क्षेत्र सूचना र संचारका लागि अत्यन्तै सशक्त र प्रभावकारी माध्यम भएको बताउनुभयो। मन्त्री शर्माले बालबालिकाको क्षमता र प्रतिभालाई राज्यको मूल प्रवाहमा जोड्न र चलचित्र क्षेत्रमा बालबालिकाको आकर्षण बढ़ाउन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय सभा सदस्य रूपा सवि चौधरी, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, रेडियो नेपाल संचालक समितिका सदस्य भीम मल्लले बाल चलचित्र महोत्सवले सुदूरपश्चिमका बाल कलाकारलाई चलचित्रको राष्ट्रिय मूलधारसँग जोड़ने विश्वास व्यक्त गर्नुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संसदको चालू अधिवेशनबाटै संघीय निजामती सेवा ऐन पारित हुने बताउनु भएको छ। मन्त्रालयको नेतृत्व लिएपछि भए गरेका मुख्य उपलब्धिबारे जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले निजामती सेवा विधेयकलाई समृद्ध बनाउन राजनीतिक दल र कर्मचारी तहमा छलफल भइरहेकाले सबैको सहमतिमा चाँडै ऐन पारित हुने बताउनुभयो। मन्त्री जोशीले आफ्नो कार्यकालमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यविधि र कर्मचारी सरूवा मापदण्ड बनाउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो। जनप्रतिनिधि र कर्मचारीबीच बुझाइ समानता तथा कार्यगत एकता नहुँदा अझै पनि 230 भन्दा बढ़ी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउनु परेको मन्त्री जोशीको भनाइ छ। उहाँले आवश्यक कानून र कार्यविधि नहुँदा कर्मचारी खटन पटनमा समस्या देखिएको भन्दै कानून निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो। प्रहरीले ठूलो परिमाणमा अवैध भेप र त्यसका फ्लेभरहरूसहित 5 जनालाई मकवानपुरबाट पक्राउ गरेको छ। प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका 11 थाना भन्ज्याङमा काठमाडौँबाट दिल्ली जाँदै गरेको बस रोकेर चेक जाँच गर्दा उक्त सामान फेला परेको हो। बसको सिलिङमा बनाइएको फल्स बटममा लुकाएर ल्याइएको करिब 2,71,00,000 मूल्य बराबरको 58 कार्टुन भेप र फ्लेभरहरू बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा बस चालक सलाम मोक्ताङ, सहचालक प्रविन्द्र राणा लगायत 5 जनालाई नियन्त्रणमा लिइएको छ। अनुसन्धानका क्रममा सामान काठमाडौँको बालाजु बस पार्क नजिकैबाट लोड गरिएको र बसमा पहिलेदेखि नै फल्स सिलिङ बनाइएको पाइएको प्रहरीले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी तथा खनिज पदार्थको उत्खननका सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। खानी तथा खनिज पदार्थ नियमावली 2056 व्यवस्थामा परिमार्जन तथा संशोधन गरी समयानुकूल बनाउन समितिले निर्देशन दिएको हो। आजको बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी उक्त निर्णय गरेको समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निर्यात गर्नेमा सिमेन्ट उद्योग नै अगाडि रहेको उल्लेख गर्दै ऐनलाई चाँडो संशोधन गर्ने काम गरिरहेको बताउनुभयो। नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष डाक्टर इन्जिनियर तारा प्रसाद पोखरेलले स्पष्ट निर्णय नहुँदा खनिज पदार्थ उत्खनन कार्य रोकिएकाले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिनचोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रूपमा संचालनमा आएको छ। सूर्य विनायक नगरपालिका 10 स्थित नलिनचोकमा 33 रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो। हेलिप्याडको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले आज उद्घाटन गर्नुहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। पर्यटन मन्त्री तामाङले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढ़ाएको बताउनुभयो। उहाँले भक्तपुरमा पहिलो पटक सुविधायुक्त हेलिप्याड व्यावसायिक रूपमा संचालनमा आउनु नागरिक उडानका लागि निकै उपलब्धिमूलक भएको उल्लेख गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगले आयोगको संचार रणनीतिको मस्यौदामा सरोकारवालाहरूसँग सुझाव लिएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा आयोगले संचारकर्मी र मानवाधिकार कर्मीसँग आयोगको संचार रणनीति निर्माणमा सुझाव लिएको हो। आयोगका सचिव मुरारी प्रसाद खरेलले संचार रणनीतिमा प्राप्त सुझावलाई समेटेर लैजाने बताउँदै मानव अधिकार संरक्षणका क्रममा संचारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा संचार रणनीति केन्द्रित हुने बताउनुभयो। आयोगको संचार रणनीति मस्यौदा निर्माणका परामर्शदाता चुन बहादुर गुरूङले मस्यौदा प्रस्तुत गर्दै संचारलाई प्रभावकारी बनाउन संचार रणनीति आवश्यक परेको बताउनुभयो। संचारकर्मीहरूले आयोगको संचार रणनीतिमाथिको छलफल पर्याप्त नभएको भन्दै सूचना वितरण र पहुँचमा प्रभावकारिता आउनुपर्नेमा जोड़ दिनुभयो। मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरूले संचार रणनीति पीड़ित मैत्री हुनुपर्ने, रणनीति र कार्यनीति स्थानीय तहसम्म पुर्याउनुपर्ने, मानव अधिकार मैत्री शब्द प्रयोग गर्नुपर्ने लगायतका विषयमा सुझाव राख्नु भएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा वीरेन्द्र भक्त श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले श्रेष्ठप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको हो। विक्रम सम्वत 2018 नेपाली कंग्रेसको राजनीतिमा सक्रिय रहनुभएका श्रेष्ठको आज निधन भएको हो। नेपाली कंग्रेसको विभिन्न सांगठनिक पदमा रहनुभएका स्वर्गीय श्रेष्ठ सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय हुनुहुन्थ्यो। विशेष गरी सम्पदा संरक्षणको क्षेत्रमा उहाँको उल्लेखनीय योगदान रहेको थियो। नेकपा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वाला कुमारी शाह समक्ष 15 बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज आयोजित कार्यक्रममा विभागका अध्यक्ष एवं पोलिट ब्यूरो सदस्य जितु गौतमले 15 बुँदे मागहरू राख्दै कार्यान्वयनका लागि मन्त्री शाहको ध्यानाकर्षण गराउनु भएको हो। एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले बुझाएको ध्यानाकर्षण पत्रमा दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने किसानहरूको समस्यालाई तत्काल समाधान गर्नुपर्ने, कृषि सहकारी संस्था मार्फत हुने गरी स्थानीय तहमा एक गोदाम घरको व्यवस्था हुनुपर्ने, रासायनिक मलखादको अनुदान किसानको बैंक खातामा पठाउने व्यवस्था गर्नुपर्ने, भूमि बैंकको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने लगायतका माग उल्लेख छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा सिफारिश कृष्णमान प्रधानको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले प्रधानको नियुक्ति सिफारिशको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा कुनै उजुरी भए 10 दिनभित्र समितिमा आइपुग्ने गरी पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो। गत आइतबार संवैधानिक परिषदले प्रधानको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संवैधानिक व्यवस्था अनुरूप संसदीय सुनवाईका लागि संसद सचिवालयलाई पत्राचार गरेको थियो। अत्यधिक गर्मीका कारण रक्तदान हुने क्रम घटेपछि बाँकेको रक्त संचार केन्द्रमा रगत अभाव भएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य केन्द्रका रूपमा रहेको केन्द्रमा रगत अभाव भएपछि बिरामीलाई रगत उपलब्ध गराउन समस्या भएको नेपाल रेड क्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो। रक्त संचार केन्द्रमा विभिन्न स्वरूपका 150 प्रिन्टको हाराहारीमा मात्रै रगत मौजदात रहेको उहाँले बताउनुभयो। पछिल्लो समय बागलुङमा पनि योग अभ्यासप्रति सर्वसाधारणको आकर्षण बढ़दै गएको छ। स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनका लागि बागलुङका झण्डै आधा दर्जन योग साधना केन्द्रमा सामूहिक रूपमा भेला भएर योग अभ्यास गर्नेहरूको भीड़ लाग्ने गरेको छ। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
बागलुङमा थौलागिरी आयुर्वेद औषधालय, पतञ्जली योग समिति, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्ति र ओसो अमृतम ध्यान केन्द्र लगायतका साधना केन्द्रमा नियमित रूपमा योग अभ्यास हुँदै आएको छ। शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहनका लागि योग तथा साधनाको आवश्यक रहेकोले नियमित रूपमा योग सञ्चालन गर्दै आएको बताउनुहुन्छ पतञ्जली योग समिति बागलुङका अध्यक्ष हीरा बहादुर केसी।
योग गरौं निरोगी रहौं, योगले चित्तलाई निरोध गर्नका लागि योगको जागरण ल्याइरहेको छ। हामीले बागलुङमा योग साधना केन्द्र सञ्चालन गरिरहेका छौँ।
आफूले योग प्राणायाम शुरू गरेदेखि नै शारीरिक समस्या निको हुँदै गएको बताउनुहुन्छ योग साधिका खडक कुमारी छेत्री।
योग गर्दा धेरै राम्रो हुँदो रहेछ र सिकाइराख्नु भएको छ, एकदम राम्रो भयो, मलाई पनि राम्रो हुँदै गएछ।
धौलागिरी अस्पताल बागलुङले दैनिक रूपमा प्रतिकारात्मक, प्रवर्धनात्मक र उपचार सेवासँगै नियमित योग अभ्यास गराउँदै आएको छ। कसैलाई यदि विशेष खालको रोग लागेको भए सोही समस्यामा आधार आधारित रहेर बिरामीलाई फोकस गरेर पनि योग अभ्यास गराउँदै आएको बताउनुहुन्छ धौलागिरी आयुर्वेद औषधालय प्रमुख डाक्टर सरोज राज पन्थी।
धौलागिरी आयुर्वेद औषधालयले प्रत्येक बिहान 5 बजेदेखि 7 बजेसम्म नियमित रूपमा योग अभ्यास सञ्चालन गरिरहेको छ र यो चाहिँ सबैजनाले गर्न मिल्ने योग अभ्यासहरू गराउँछौ र त्यसको अलावा कुनै विशेष प्रकृतिको बिरामी हुनुहुन्छ भने त्यसमा विशेष फोकस गरेर योग आसन प्राणायाम ध्यानहरू पनि हामीले सिकाउने गरेका छौँ।
योगलाई प्रचार प्रसार र व्यवस्थापनका लागि नगरपालिकाले चिन्तन गरिरहेको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ बताउनुहुन्छ।
योगलाई अझ व्यवस्थित गर्नको लागि योगा शिक्षालाई हामीले कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा नगरपालिका अत्यन्त चिन्तित छ तर हामीले चाहिँ त्यो किसिमको व्यवस्थापन गर्न सकिरहेका छैनौँ र योगलाई आगामी वर्ष योग वर्षको रूपमा लानुपर्छ र यसलाई चाहिँ वृहत कार्यक्रम गर्नुपर्छ भन्ने चाहिँ हामी तयारीमा पनि छौँ।
व्यस्त जीवनशैली तथा अस्वस्थकर खानपानको माध्यमबाट शारीरिक तथा मानसिक रूपमा देखा पर्ने नकारात्मक असर न्यूनीकरणका लागि योग अभ्यास सम्बन्धी सचेतना फैलाउनु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाको मक्कामा हज यात्राका लागि गएका 98 भारतीय तीर्थालुको अत्यधिक गर्मीका कारण मृत्यु भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। यो वर्षको हज यात्राका लागि 1,75,000 भारतीय तीर्थालुहरू मक्का पुगेका थिए। यस वर्षको हज यात्राका क्रममा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाएका छन्। मक्कामा हाल तापक्रम 42 डिग्री सेल्सियस नागेको छ। संयुक्त राष्ट्रसंघका 30 भन्दा बढ़ी विज्ञले इजरायलमा हतियार र गोला बारूद हस्तान्तरण नगर्न आह्वान गरेका छन्। हात हतियारको निर्वाध स्थानान्तरणले मानवाधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लंघन भई मानवीय नरसंहार लगायत अन्तर्राष्ट्रिय अपराधमा राज्यको संलग्नताको जोखिम हुन सक्ने भन्दै उनीहरूले यस्तो बताएका हुन्। हतियार बेच्ने लाइसेन्स भएका कम्पनीहरूले इजरायली सेनालाई हतियार पाटपूर्जा र गोला बारूद पठाएर अन्तर्राष्ट्रिय मानवाधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लंघनमा संलग्न हुने जोखिम रहेको विज्ञहरूले जनाएका छन्। जारी इजरायली सैन्य आक्रमण नागरिक तथा पूर्वाधारमा अन्धाधन्दु आक्रमणको विशेषता भएको विज्ञहरूले उल्लेख गरेका छन्। गत अक्टूबर आठमा हमास समूहले इजरायल सीमामा करिब 1200 जनाको ज्यान लिएपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म करिब 38,000 प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने गाजा क्षेत्रमा चरम भोकमरी फैलन सक्ने देखिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आईडीए को तेस्रो परिपूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ। राजधानी स्थित होटल सोल्टी प्लाजामा 4 दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुनले शुक्रबार समापन गर्नुभयो। विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो। बैंकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरूमा गर्ने सहयोग सम्बन्धी रणनीति उक्त बैठक मार्फत तय गरेको छ। बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान टोटरसन वर्ग सहित दर्जन बढ़ी उपाध्यक्ष र निर्देशकहरूको सहभागिता रहेको थियो। त्यस्तै 61 देशका करिब 200 भन्दा बढ़ी प्रतिनिधि बैठकमा सहभागी भएका थिए। बैठकको बन्द सत्रमा आगामी 3 वर्षका लागि गरीब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकताका क्षेत्र नीति ढाँचा नतिजाको खाका र सोका लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्च पदस्थ पदाधिकारीहरू बीच गहन छलफल भएको छ। मन्त्रालयले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना तिनीहरूका सकारात्मक पक्ष र चुनौती बारे विश्व समुदायलाई अवगत गराउन तथा उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण भएको जनाएको छ। बैठकपछि विश्व बैंकका उच्च अधिकारीले काठमाडौँ उपत्यका आसपास विश्व बैंक सहित विकास साझेदारहरूको लगानीमा संचालित शिक्षा खानेपानी पुननिर्माण ऊर्जा जलवायु लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न आयोजनाहरूको समेत स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम शुरू गरेको छ। अर्थमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयमा दुवै सचिव महाशाखा प्रमुखहरू र भन्सार र राजस्व प्रशासनका उच्च अधिकारीहरूको बैठक बोलाएर कार्ययोजना बारे शुक्रबार प्रारम्भिक छलफल गर्नु भएको छ। त्यसक्रममा मन्त्री पुनले कार्यान्वयन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिनुभयो। मन्त्री पुनले बजेटको आकार कुल गार्हस्थ उत्पादनसँग मेल खाने खालको भएकोले कार्यान्वयन गर्न सहज भएको विश्वास व्यक्त गर्नुभयो। खर्च बढ़ाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाउन अर्थमन्त्रीले कर्मचारीहरूलाई निर्देशन दिनुभयो। आन्तरिक राजस्व विभागले राजस्व संकलनमा वृद्धि भएको जनाएको छ। विभागको तथ्याङ्क अनुसार पछिल्लो केही महिनामा राजस्व संकलनमा वृद्धि भएको उल्लेख छ। चालू आर्थिक वर्षको जेठ महिनाको राजस्व संकलन 41.19 अर्ब भएको छ। गत वर्षको सोही अवधिको संकलन 37 अर्ब रहेको थियो। यो 11.30% वृद्धि हो। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजस्व विभागले कुल 4.48 अर्ब राजस्व संकलन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा 9.64% बढ़ी हो। गत वर्ष जेठ मसान्तको राजस्व असुली 4.8 अर्ब रहेको थियो। गत वर्ष भन्दा चालू आर्थिक वर्षको यो अवधिसम्म 40 अर्बले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिनुभयो।
अब खेल समाचार।
भारतले आईसीसी T20 विश्वकप अन्तर्गत सुपर 8 को पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको छ। सम्पन्न खेलमा भारत 47 रनले विजयी भएको हो। भारतले दिएको 182 रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित 20 ओभरमा सबै विकेट गुमाउँदै 134 रन मात्र बनाउन सक्यो। त्यसअघि बाबरपुर स्थित केसिङटन ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 181 रन बनाएको थियो। अर्को खेलमा वर्षाले खेल प्रभावित भएपछि अस्ट्रेलियाले बंगलादेशलाई डीएलएस पद्धतिमा पराजित गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा अस्ट्रेलिया 28 रनले विजयी भएको हो। 141 रनको लक्ष्य अस्ट्रेलियाले पछ्याउँदै गर्दा वर्षा भएको थियो। त्यसपछि अस्ट्रेलियाले 73 रनको नयाँ लक्ष्य पाएको थियो। तर अस्ट्रेलियाले 11.2 ओभरमा 2 विकेट गुमाउँदै 100 रन बनाइसकेको थियो। साबिक विजेता अर्जेन्टिनाले 2024 संस्करणको कोपा अमेरिकामा विजयी शुरूआत गरेको छ। एटलान्टामा भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानाडामाथि 2-0 जित दर्ता गरेको हो। अर्जेन्टिनाका लागि स्ट्राइकर जुलियन अल्भोरेस र लौटारो मर्टिजले समान 1-1 गोल गरे। अर्जेन्टिनामा रहेको समूह एमा क्यानाडा सहित पेरू र चिली रहेका छन्। अर्जेन्टिनाको दोस्रो खेल बुधबार बिहान चिली विरूद्ध हुनेछ। इटालीमाथि जित हात पार्दै स्पेन युरोकप 2024 को अन्तिम 16 प्रवेश गरेको छ। खेलमा स्पेनले इटालीमाथि 1-0 जित निकालेको हो। स्पेनको एकमात्र गोल दोस्रो हाफको शुरूआतमा आत्मघाती गोल रूपमा आएको थियो। समूह बीमा पहिलो खेलमा स्पेनले क्रोसियामाथि 3-0 जित हात पारेको थियो। स्पेनको 2 खेलमा 6 अङ्क भएको छ। इटाली 2 खेलमा 3 अङ्क सहित दोस्रो स्थानमा छ। अल्बानिया र क्रोसिया समान 1-1 अङ्क सहित क्रमशः तेस्रो र चौथोमा छन्।
आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मध्य प्रदेशको थोरै स्थानमा तथा बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.7, न्यूनतम 19.4 डिग्री सेल्सियस, वर्षा 9.3 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.7, न्यूनतम 21 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 31.2, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 43.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.5 डिग्री सेल्सियस, न्यूनतम 26.1 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। अन्तिम यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। परिवर्तनका पक्षमा खुलेर विचार राख्न बुद्धिजीवीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। संसदको चालू अधिवेशनबाटै संघीय निजामती सेवा ऐन पारित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको भनाई। खानी तथा खनिज पदार्थको उत्खनन सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई संसदीय समितिको निर्देशन र अत्यधिक गर्मीका कारण हज यात्राका क्रममा यस वर्ष मक्कामा 98 भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयद्वारा जानकारी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।